الحمد لله رب العالمين، والصلاة والسلام على محمد الأمين. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. خواتین و حضرات، ہم سورہ انبیاء کی آیت 79 سے درس کی ابتدا کریں گے. یہ وہی سلسلہ بیان ہے جس میں انبیاء علیہ السلام کی سرگزشت سنا کر قریش کو بھی متنبع کیا گیا ہے، اور یہ بتایا گیا ہے کہ انسانوں پر جو احوال گزرتے ہیں ان کو اطلاع کے قانون ہی کے تحت سمجھنا چاہیے. یہاں کسی کو اگر دولت ملتی ہے، اقتدار ملتا ہے، حسن ملتا ہے، علم ملتا ہے، تو یہ اللہ کی نعمت ہے، یہ کسی استحقاق کا نتیجہ نہیں ہے. اس سے اگر تکبر پیدا ہو اور انسان حق کے مقابلے میں ان سب چیزوں کو پیش کرنا شروع کر دے تو اس کے معنی یہ ہیں کہ اس نے ہلاکت کو دعوت دی. چنانچہ ان کو اس پہلو سے متنبع کرتے ہوئے دعوت دی ہے کہ صبر اور شکر ہی کا امتحان ہے جس سے گزرنے والے کامیاب ہوں گے. رسول اللہ صلی اللہ علیہ وسلم اور آپ کے صحابہ کو اطمینان دلایا گیا ہے، اس وقت جن تاریکیوں میں تم گھرے ہوئے ہو ان سے پریشان ہونے کی ضرورت نہیں ہے. عنقریب وہ وقت آ جائے گا جس میں اللہ کی رحمت نمودار ہوگی، اس کی نصرت شامل حال ہو جائے گی، اور ہم ان تاریکیوں سے تم لوگوں کو نجات دلا دیں گے. چنانچہ پچھلی نشست میں ہم سیدنا یونس کی سرگزشت پڑھ رہے تھے، جس میں آخر میں یہ فرمایا تھا کہ وَنَجَّيْنَهُ مِنَ الْغَمِ وَكَذَلِكَ نُنْجِي الْمُؤْمِنِينَ، اور اس کو ہم نے غم سے نجات دی. ایمان والوں کو ہم اسی طرح نجات دیتے ہیں جس طرح پیچھے ہر سرگزشت کا خاتمہ صبر یا شکر کی تلقین پر کیا تھا، اس سرگزشت کا خاتمہ اس بشارت پر کیا ہے. چنانچہ میں نے لکھا ہے، اس فقرے سے یعنی اس آخری فقرے سے تمام سرگزشت مطابق حال ہو گئی ہے، یعنی رسول اللہ صلی اللہ علیہ وسلم اور آپ کے صحابہ کو بھی اطمینان دلا دیا گیا ہے کہ اس وقت جن تاریکیوں میں آپ لوگ گھرے ہوئے ہیں وہ بھی ایک دن اسی طرح کافور ہو جائیں. اس سے سورہ کا پورا نظم معلوم ہو جاتا ہے کہ مخاطبین کو وہ صبر اور شکر کی حقیقت سے آگاہ کر رہی ہے، اور صحابہ کو، رسول اللہ کے ماننے والوں کو یہ بتا رہی ہے کہ پیغمبروں پر بھی وہ وقت آئے ہیں جس میں ان کو تاریکیوں نے ہر طرف سے گھیر لیا، لیکن اللہ تعالیٰ ان کو اسی انجام تک پہنچاتا ہے جو اس نے صالحین کے لیے مقدر کر رکھا ہے. اس لیے تم بھی اسی انجام کو پہنچو گے، دنیا میں بھی اور آخرت میں بھی. اس کے بعد اب سیدنا زکریہ کا قصہ بیان کیا. اسلوب وہی ہے، یعنی مختصر طریقے پر دعوت کا یا ان کے حالات کا خلاصہ، اور پھر اس جانب توجہ جس کو پیش نظر رکھ کر وہ بات سنائی جا رہی ہے، یعنی سورہ میں وہ مضمون کے لحاظ سے کس پہلو سے زیر بحث ہے، اس کو ساتھ ساتھ قرآن مجید کسی جگہ سری لفظوں میں اور کسی جگہ اشارات میں بیان کرتا چلا جاتا ہے. وَزَكَرِيَّا اِذْ نَادَى رَبَّهُ رَبِّي لَا تَذَرْنِي فَرْدًا وانت خیر الوارثین. اور زکریہ پر بھی عنایت فرمائی. پیچھے چونکہ یہی مضمون چلا آ رہا ہے، ہم نے فلاں پر عنایت کی، فلاں پر کرم کیا، فرمایا اور زکریہ پر بھی. جب اس نے اپنے پروردگار کو پکارا کہ میرے پروردگار مجھے اکیلا نہ چھوڑ، اس دعا سے ان کی سرگزشت کی پدا کی ہے، میرے پروردگار مجھے اکیلا نہ چھوڑ. قرآن مجید میں پیغمبروں کی سرگزشتیں جب بھی سنائی جاتی ہیں تو موضوع کے لحاظ سے اتنا ہی حصہ زیر بحث آتا ہے. یہاں بھی یہی ہے، پیچھے بھی ہم نے دیکھا کہ اس جگہ سے بات شروع کر دی جاتی ہے جہاں سے وہ موضوع کے ساتھ یا سورہ کے مضمون سے متعلق ہوتی ہے. اس جگہ ان کی دعا سے بات شروع کی، مجھے اکیلا نہ چھوڑ، کیا مطلب ہے اس کا؟ میں نے وضاحت کی ہے، یعنی اکیلا نہ چھوڑ بلکہ کوئی ایسا وارث عطا فرما جو میری اور یعقوب کے خاندان کی دینی روایات کا حامل ہو. انسان کو جو دنیا کی زندگی دی گئی ہے وہ ایک مختصر زندگی ہے. دیکھنے کو کہا جائے تو ہم آئے، شعور کی عمر کو پہنچے، اس میں فکر کی بھی پدا ہوئی، اخلاقی وجود کے لیے بھی ایک لائحہ عمل متعین ہوا، حصے جمالیات کی تسکین بھی مختلف پہلوؤں سے روبہ منزل ہوئی، انسانی شخصیت نے اپنا سفر شروع کیا. وہ سفر ہر ایک کو معلوم ہے، 50، 60، 100 سال پر ختم ہو جانا ہے. اور جب ختم ہونا ہے تو ہمیں خاک کے حوالے کر دینا ہے. عزیز سے عزیز شخص بھی سپرد خاک ہی کیا جاتا ہے. اس کے بعد اللہ کے ہاں اٹھایا جائے گا تو ایک نئی زندگی شروع ہوگی. اس زندگی میں اگر داخل ہونے کے لیے کسی چیز کی فکر ہونی چاہیے تو وہ تزکیہ ہے. اس لیے کہ قرآن مجید نے، پیغمبروں نے منادی کی ہے کہ اللہ تعالیٰ پاکیزگی کی بنیاد پر اس دنیا سے اپنی جنت کے افراد کا انتخاب کر رہا ہے. یعنی جو اصل اسکیم ہے وہ یہ ہے، اللہ کی جنت میں جو لوگ داخل ہونا چاہتے ہیں وہ اپنے آپ کو، اپنی زندگی کو، اپنے علم و عمل کو پاکیزہ بنائیں، پیوریفائی کریں. دین کیا ہے؟ پاکیزگی کا لائے عمل. یعنی کیسے پاکیزہ بنائیں، اس کی ہدایت اللہ تعالیٰ نے عطا فرمائی ہے. تو اس دنیا کے بارے میں تو ساری تگودو کا ہدف یہی ہونا چاہیے کہ میں کوئی آلودہ نہ ہو جاؤں، اپنے آپ کو پاکیزہ بنانا. لیکن انسان کو اس دنیا کے ساتھ ایک وابستگی کے ساتھ پیدا کیا گیا ہے، وہ اس سے اپنے آپ کو الگ نہیں کر پاتا. جب جیتا ہے تو اس وقت بھی اس سے بڑی محبت کرتا ہے، اور اپنے بعد کے بارے میں بھی بڑی مشکل سے آمادہ ہوتا ہے کہ بے پرواہ ہو جائے. چنانچہ نیکی اور خیر کے معاملے میں بھی یہ انسان کی فطری خواہش ہوتی ہے کہ میں نے اگر کسی خیر کی بنیاد قائم کی ہے تو میرے بعد میرے وارث اس بنیاد پر کام کرتے رہیں، اس کو قائم رکھیں، اس کو ایک بڑے کسر کی تعمیر تک پہنچائیں. یہ خواہش ہوتی ہے ہر انسان کی. اسی طرح سے جو لوگ شر کے علمبردار بن کے کھڑے ہو جاتے ہیں وہ بھی اپنی وراثت کے معاملے میں متنبع رہتے ہیں، تشویش میں مبتلا ہوتے ہیں، اور ان کی بھی یہ خواہش ہے. تو یہاں ایک پیغمبر نے اللہ تعالیٰ کے سامنے اسی مقصد سے ہاتھ اٹھا لیے، میں نے دعوت دی، میں نے لوگوں کو نیکی بتائی، میں نے ان کو تزکیہ اور پاکیزگی کی راہ دکھائی، تو اے پروردگار کیا میں جب دنیا سے رخصت ہوں گا تو میری تاریخ مجھ پر ختم ہو جائے گی؟ انہوں نے یہ خواہش ظاہر کی کہ میری اس دعوت کا، میرے اس مشن کا کسی کو وارث ہونا چاہیے. ये दुआ है। और ज़करिया पर भी जब उसने अपने परवरदिगार को पुकारा कि मेरे परवरदिगार मुझे अकेला ना छोड़, और तू सब वारिसों से बेहतर वारिस है। कुरान मजीद का जो ख़ास उसलूब है उसमें यहाँ एक हिस्सा हस्फ कर दिया है, मुझे अकेला ना छोड़, मेरा कोई वारिस होना चाहिए, उस पर अतफ़ किया है, और तू सब वारिसों से बेहतर वारिस है। जहाँ इबहाम का अंदेशा होता है वहाँ हम निकाल देते हैं, यहाँ ये वाज़े है। इस पर मैंने हाशिया लिखा है, यानी कोई ऐसा वारिस अता फरमा जो मेरी और याकूब के ख़ानदान की दीनी रवायात का हामिल हो। ये एक बड़ा ख़ानदान है, अल्लाह ताला ने इस ख़ानदान का इंतखाब किया है, खुद फरमाया है कि यही वो लोग हैं जिनका मैंने अपनी शहादत के लिए, अपनी हिदायत के लिए, अपना पैगाम पहुंचाने के लिए इस्तीफ़ा किया, उनका इंतखाब किया। अरबी ज़ुबान में इसको इस्तीफ़ा के लफ्ज़ से अदा किया जाता है, मैंने इनका इंतखाब किया है। तो वो कहते हैं कि अब अगर हम उस रिवायत और उस हिदायत के अलमबरदार हैं और याकूब के ख़ानदान की यही दीनी रवायत सदियों से चली आ रही है, तो परवरदिगार क्या मेरी ज़ात पर इसका इनकिता हो जाएगा? मुझे ऐसा वारिस अता फरमा जो इस दावत को लेकर आगे चले। सूरह मरियम की आयात 5-6 में वजाहत है कि हज़रते ज़करिया की बीवी बाँझ थी, और उन्होंने ये दुआ उस वक्त की जब वो ख़ुद बुढ़ापे की मंजिल में दाखिल हो चुके थे। वहाँ ये सरगुज़श्त तफसील के साथ गुज़र चुकी है। सूरह मरियम का हम इससे पहले मुताला कर चुके हैं, उसमें बड़ी वजाहत के साथ ये पूरी सरगुज़श्त बयान हुई है कि उनको क्या मसला दरपेश था। बीवी बाँझ थी और खुद भी उस उम्र को पहुंच गए थे जहां सारी तवक्कुआत ख़त्म हो जाती हैं। उस मौके पर उन्होंने बड़ी दिलसोजी के साथ ये दुआ की। यहाँ तो इस दुआ के चंद अल्फाज हैं, सूरह मरियम में ये ज़रा तफसील के साथ बयान हुई है, जिसमें वो कहते हैं कि मेरे बाल सफ़ेद हो गए, अब तो हड्डियों के लिए भी अपने आप को संभालना मुश्किल हो रहा है, इसलिए परवरदिगार शायद रुखसती का वक्त करीब है, मुझे मेरा वारिस अता फरमा। तू सब वारिसों से बेहतर वारिस है, यानी पहले उन्होंने अपने लिए ये दुआ की और फिर उसके साथ ही ज़ाते बारी के बारे में भी अपने एतमाद का इजहार किया। इसकी वजाहत में मैंने लिखा है, ये जुमला दुआ के एक ख़ास पहलू को नुमायाँ करता है। उस्ताद इमाम लिखते हैं, मतलब ये है कि मैं ये दुआ जो कर रहा हूँ सिर्फ इसलिए कर रहा हूँ कि तेरे दीन की खिदमत की जो सआदत इस ख़ानदान को तेरे फजल से हासिल रही है उससे ये ख़ानदान महरूम न रह जाए। यानी ये बड़ा शरफ़ है जो हमारे ख़ानदान को हासिल हुआ है। मेरी ये आरज़ू है कि ये मामला कभी मुनक़ते ना हो। मेरे बाद बज़ाहिर नज़र नहीं आ रहा, परवरदिगार तेरी ही बारगाह में अपनी अर्ज़दाश्त पेश कर रहा हूँ। तेरे लिए कुछ मुश्किल नहीं है, तुझसे बढ़कर कौन किसी दावत का वारिस हो सकता है? तू जिसको चाहेगा उठा देगा। हो सकता है तेरी हिकमत किसी और ख़ानदान की तरफ मतवज्जे हो जाए, लेकिन ये बंदा आजिज़ तो दरख्वास्त कर सकता है कि याकूब के ख़ानदान में जो रिवायत चली आ रही है, ऐसा ना हो कि लोग ये कहें कि उसका आखिरी आदमी अब ज़करिया ही था। इसको मेरे यहाँ जारी रख, उससे ये ख़ानदान महरूम ना रह जाए, वरना मैं जानता हूँ कि तू जिसको चाहेगा इस खिदमत के लिए उठा खड़ा करेगा, तू किसी का मोहताज नहीं है। यानी तेरी दावत, तेरी हिदायत, वो तेरे मंशा पर है। तू चाहे तो जैसे कि सैयदना मसीह ने कहा, पत्थरों के नीचे से इब्राहिम पैदा कर दे, लेकिन ये बंदा है आजिज़, जो शरफ मुझे और मेरे ख़ानदान को हासिल रहा है उसके तसलसल की दरख्वास्त कर रहा है। ये मज़मून है जो इस आखिरी जुमले में छुपा हुआ है, और तू सब वारिसों से बेहतर वारिस। फस्तजबन लहू वहबन लहू यहिया वअस्लहना लहू ज़ौजहू, फिर उसकी ये दुआ हमने कबूल की। अल्लाह ताला जो बड़े और आला मकासद की दुआएं हैं उनको बिलमूम शर्फ़ कबूलियत बख्शते हैं। इससे पीछे भी इस तरह की दुआओं का हवाला दिया है। यानी एक तो ये है कि आदमी अपनी ख्वाहिशों को दुआ बना के दुआ पर दुआ करता चला जाए, अल्लाह ताला वो भी पूरी कर देते हैं, लेकिन उनके बारे में क्योंकि इंसान किसी कायदे जाब्ते पर नहीं मांग रहा होता तो बस चीज़ें मौखर कर दी जाती, और अल्लाह ताला क़यामत में उसका अजर अता फरमा देंगे। वो ज़रूरी नहीं कि यहाँ कबूल हो। दूसरी नौइयत की दुआएं ये हैं जिसमें आप अपने सामने कोई बड़ा मकसद रखते हैं। उसी ज़ैल में मैंने बारहा अर्ज़ किया है कि हिदायत की दुआ है। हिदायत को हासिल करने के लिए जो लवाजिम हैं, जो चीज़ें ज़रूरी हैं, जो उसके प्री रिक्विजिट्स हैं, वो अगर कोई बंदा पूरे कर दे तो हिदायत की दुआ कभी रद्द नहीं होती। इंसान जैसे ही हाथ उठाता है आसमान के फरिश्ते उसकी कबूलियत के लिए सरगर्म अमल हो जाते हैं। इसी तरह दीनी खिदमत की दुआएं हैं, यानी अल्लाह ताला के दीन को खिदमत का मौजू बनाया है, उसके लिए ज़िंदगी बसर की है, उसमें उसी दीन के लिए ना कि अपने लिए, उसी खिदमत के लिए ना कि अपने या अपनी ज़ात के लिए कोई दुआ की है, कोई चीज़ मांगी है। तो यही तरीका है कि वो ऐसे ही होता है कि हाथ उठाए और बस इजाबत दरे रहमत से इस्तकबाल के लिए आ जाती है। फिर उसकी ये दुआ हमने कबूल की। चुनाचे मैंने तवज्जो दिलाई है कि ये दुआ एक आला दीनी मकसद के लिए थी, इसमें कोई ज़ाती ख्वाहिश नहीं थी, इसलिए दरख़्वारे कबूल ठहरी, अल्लाह ने इसको कबूल फरमा लिया। और इसलिए भी कि इसके लिए जो चीज़ें लवाजिम की हैसियत रखती थी वो पूरी हो चुकी थी। जिस बंदे ने दुआ के लिए हाथ उठाए हैं उसने अपनी ज़िंदगी उस मकसद के लिए वक्फ रखी, उसको कारोबार नहीं बनाया, उससे कोई दुनियावी मकासद हासिल करने नहीं चाहे। जो कुछ अल्लाह ताला ने ज़िम्मेदारी दी थी उसको सही जज्बे से खैरख्वाही के साथ पूरा किया। ये चीज़ है जो फिर अल्लाह ताला के यहाँ उस मकसद के लिए की जाने वाली दुआओं के बाब में उसे मुस्तजाबुद दावात बना देती है। उसमें ये चंद लफ्ज़ों की दुआ भी काफ़ी हो जाती है, ये ज़ुबान पर ना आए ये दिल में तमन्ना बन के उठे ये भी काफ़ी हो जाता है। और ये मैं आपसे अर्ज़ करता हूँ कि इस दुनिया में जिन लोगों को भी दीन का काम करने की तौफीक हुई है उन सब का तजुर्बा है। यहाँ पर भी इसी को अल्लाह ताला ने खुद बयान फरमाया, फस्तजबन लहू हमने कबूल कर लिया, और वहबन लहू यहिया यानी दुनिया में जो चीज़ें चाहिए होती हैं कानून के मुताबिक, एक तो वो है जो बंदे ने करनी है, एक जो कानून के मुताबिक, दुनिया एक कानून पर चल रही है, उसमें ज़ाहिर है कि एक उम्र है, उसमें इंसान की सेहत तंदुरुस्ती है, उसमें उसका दुआ करने के साथ औलाद पैदा करने के काबिल होना है, ये ज़ाहिर है कि वो तबई कवानीन है जिनके तहत मामलात होते हैं। तो यहाँ ये बताया है कि इस तरह की दुआओं में हम इसकी भी परवाह नहीं करते, उसे यहया अता फरमाया और उसकी बांझ बीवी को भला चंगा कर दिया, और उसकी बीवी को उसके लिए भला चंगा कर दिया। वह असलह न लहू जऊ जहू, क्यों कर दिया? यानी ऐसी क्या बात हो गई कि एक बंदा मोमिन ने दुआ की, दीनी खिदमत के लिए वरासत की दुआ की और सारे कवानीन तब्दील कर दिए, एक मोजज़ा सादिर हो गया। फरमाया कि क्या ख्याल है, ये कोई मामूली लोग थे? इन्नहुम कानू युसारेऊना फिल खैरात व यदऊना न रगबन व रहबा व कानू लना खाशीन। ये हैं असल में दीन की खिदमत करने वालों के औसाफ। वो दुनिया को धमकियां देने के लिए नहीं आते, वो उन्हें जबर का निशाना बनाने के लिए नहीं उठाए जाते, वो लोगों के लिए मुसीबत और तकलीफ़ नहीं बनते। वो किस तरह की शख्सियत लेके आते हैं ये उसकी चंद लफ्ज़ों में तस्वीर खींचती है। फरमाया इसमें शुबा नहीं कि ये लोग नेकी के कामों में सबकत करते थे, यानी ये अपने वजूद में साबिकून थे जो नेकी और खैरात के मामले में सबसे बड़ा मर्तबा है। कुरान मजीद ने सहाबा की जमात के बारे में बताया है कि उनमें सबसे ज़्यादा मर्तबे के हामिल कौन लोग थे? अस्साबिकून, वो जिन्होंने दीन में, दीन के इल्म में, पैगंबर की दावत का साथ देने में सबकत की, यानी बगैर किसी तरद्दुद के आगे बढ़े और फिर पीछे मुड़कर नहीं देखा। यहाँ पर भी वही लफ्ज़ इख्तियार किया है, यानी साबिकून कहा जाए या सारेऊन कहा जाए, एक ही मुद्दा है। इन्नहुम कानू युसारेऊन फिल खैरात, ये लोग नेकी के कामों में सबकत करते थे। यानी अगर आज तक ज़करिया तक इनको अल्लाह ताला ने ये खिदमत करने की तौफीक दी है तो ये ऐसे ही नहीं दे दी, ये नेकी के और खैर के कामों में सबसे आगे रहने वालों में से हैं। वयदऊनना रगबन व रहबा, और उम्मीदो बेम की हर हालत में हमको पुकारते, यानी किसी और दरवाजे पर इन्होंने कभी दस्तक नहीं दी। उम्मीद यानी जिसमें कोई खैर मांगा जाता है और इंसान शुक्र के लिए दरख्वास्त करता है, पहले अल्लाह दे देता है फिर मजीद के लिए दरख्वास्त की जाती है। इसमें जाहिर है कि पीछे दिया गया तो आगे के लिए भी उम्मीद होती है। और बीम यानी जब पीछे कोई मुसीबत गुजरी है, तकलीफ़ गुजरी है, नाउम्मीदी की सी कैफियत है, उसमें भी अल्लाह ही को पुकारते हैं, उसी से मांगते हैं। तो अपने आप को इन दोनों हालतों में, यानी ख़ा खौफ की हालत है और ख़ा अमन की हालत है, ख़ा शुक्र का मकाम है या सब्र का मकाम है, वो सिर्फ़ उसी को पुकारते हैं। उनका दाता वही, उनका मुश्किल कुशा वही, उनका फैज़ बख्श वही, वो उसी के दरवाज़े से लगे रहते हैं। किसी और दरवाज़े पर दस्तक देना, किसी और दहलीज़ पर जाकर बैठना, ये अपनी एहानत समझते हैं, वो अपने रब ही को पुकारते हैं। तो ये दूसरी बात बयान की, वा कानू लना खाशीन, और हमारे आगे सरफ गंदा रहने वाले थे। हमारे आगे सरफ गंदा रहने वाले थे, यानी उनमें कभी कोई इस्तकबार नहीं पैदा हुआ, ना इल्म का, ना खिदमत का, ना ख़ानदान का, ना पस मंज़र का, ना रिवायत का, कभी कोई इस्तकबार उनके करीब नहीं फटका। वो हमारे सामने अपना सर झुकाए रखने वाले थे। और ज़ाहिर है कि सर झुकाने का ख़ास इस पहलू से सबसे बड़ा मौका उस वक्त आता है जब इस तरह के लोगों के सामने कोई नकद आ जाता है, कोई तनकीद आती है, कोई उनकी गलती बताता है। तो वो अगर हक़ के सच्चे मानने वाले हैं तो वो पिल नहीं पड़ते, बल्कि उस बात पर गौर करते हैं। वो जो कुरान ने कहा है ना कि लम यखिरु अलैहा सुम्मम व उम्याना, ये मामला नहीं होता। वो सोचते हैं, गौर करते हैं, बात को सुनते हैं, उसको समझने की सही करते हैं, और समझ में आ जाए तो बेतकल्लुफ़ अपनी तकसीर का एतराफ़ करते हैं। یہ صرف گندگی ہے، یعنی یہ صرف یہ نہیں ہے کہ نماز میں سر اپنے پروردگار کے سامنے رکھ دیا، نہیں، دل بھی اس کے سامنے جھکا ہوا ہے، روح بھی اس کے سامنے جھکی ہوئی ہے، اور تمام چیزوں میں وہی ملجا اور وہی پاوا ہے۔ اس کو واضح کیا۔ اس میں دیکھ لیجئے، نہایت مختصر لفظوں میں تین نکات کی صورت میں استدلال کر کے بتا دیا ہے کہ وہ کون لوگ ہوتے ہیں جن کی دعائیں ہم اس باب میں کبھی رد نہیں کرتے۔ چنانچہ ہم نے زکریہ کی دعا بھی سن لی، اور ہم نے اس کے لیے اپنے قانون کو بھی تبدیل کر دیا اور یحییٰ عطا فرما دیا۔ اس آخری جملے کی وضاحت میں میں نے لکھا ہے، یعنی خدا کے خالص بندے تھے، ان کی دعا اگر قبول ہوئی تو اس لیے کہ خدا کے خالص بندے تھے، ان کا کردار منافقانہ یا مشرکانہ نہیں تھا۔ یہ دونوں چیزیں بہت تنبیہ کی چیزیں ہیں، یعنی انسان اپنی پوری زندگی میں، اپنی پوری دعوت میں، اپنے پورے پیغام میں، اپنی زندگی کے نشیب و فراز میں کبھی شرک کو یا کسی مشرکانہ رویے کو بھی اپنے قریب نہ آنے دے۔ اللہ پر اعتماد، اللہ پر بھروسہ، اللہ سے تعلق، اللہ کی بارگاہ میں عرض معروض، شکر کی حالت میں بھی اسی کا دروازہ، اور صبر کے مقام پر بھی اسی کا دروازہ۔ مشرکانہ رویے بعض اوقات بظاہر شرک نہیں ہوتے، لیکن ان میں شرک کی روح پائی جاتی ہے۔ میں نے جہاں شرک کا باب اپنی کتاب مقامات میں لکھا ہے، وہاں پہلے شرک کی تعریف کی ہے، پھر اس کے اطلاقات بتائے ہیں، اور پھر آخر میں روایتوں کی روشنی میں رسالت مآب نے وضاحت کی ہے بعض موقعوں پر مشرکانہ رویوں کی نشاندہی کی ہے۔ وہ مختصر سا باب ہے، اس کو اگر پڑھ لیجئے، اس کتاب کے اخلاقیات کے باب میں ہے، اسے بالکل واضح ہو جاتا ہے کہ وہ کیا رویے ہیں جن کے قریب نہیں جانا چاہیے۔ اسی طرح منافقت ہے، یعنی آدمی ہے کچھ، دوسروں کو کچھ دکھاتا ہے، اس کا دین، اس کا ایمان، اس نے جس شعبے کو اختیار کیا ہے، وہ جو خدمات انجام دے رہا ہے، ان سب میں مخلص نہیں ہے، خالص نہیں ہے۔ خلوص کا ایک پہلو یہ ہے کہ وہ اپنے رب کے سامنے سرفرازی کے لیے، پذیرائی کے لیے، اپنے رب کے سامنے بخشش کے لیے، مغفرت کے لیے یہ سب کر رہا ہو، اور دوسری جانب یہ کہ انسانوں کے معاملے میں بھی اس کا رویہ کسی انتقام کا، کسی برتری کو قائم کرنے کا نہیں، بلکہ خیر خائی کا ہو، جس کو حدیث میں بیان کیا گیا ہے یا دین و نصیحہ۔ دین تو نام ہی خیر خائی کا ہے، اور اس میں دیکھیے کیا کہا گیا ہے، للہ ولی رسول ہی ولی ائمت المسلمین، خیر خواہی اللہ کے لیے بھی، اللہ کے رسول کے لیے بھی، مسلمانوں کے لیڈروں، رہنماؤں اور زعماء کے لیے بھی، سب کے لیے خیر خواہی۔ تو یہ کہا کہ ان کا رویہ نہ منافقانہ تھا نہ مشرکانہ۔ یہ زکریہ علیہ السلام کے خاص اہل بیت اور ان سے وابستہ لوگوں کا ذکر ہے، یعنی اس خاندان کے بارے میں یہ بتایا ہے کہ ان میں کیا صفات ہیں جس کی بنا پر ہم نے ان کی دعا قبول کی اور ان کو یہ سب عطا فرما دیا۔ اس سے یہ بھی واضح کر دیا کہ محض تعلق کوئی چیز نہیں ہے، اصل یہ ہے کہ اس تعلق کا رشتہ جس بنیاد پر قائم ہے، یعنی خیرات میں سبقت، خدا کے سامنے صرف گندگی اور اسی کو پکارنا، اس میں کیا چیز ہے۔ ان کے بنی عمام اس کے مستاق نہیں ہو سکتے، یعنی ان کے جو خاندانی میں ان کی بعض بھائی ہیں، یعنی رشتے کے بھائی، وہ اس کے مستاق نہیں ہو سکتے۔ ان کی حالت جیسی کچھ تھی وہ سورہ مریم میں بیان ہو چکی ہے، یعنی یہاں جو ارشاد فرمایا ہے تو یہ در حقیقت خاص ان کے اہل بیت اور ان سے وابستہ لوگوں کا ذکر ہے، اور خاتمہ اس پر کیا کہ وہ ہمارے سامنے طرف گندہ رہنے والے۔ ہمارا وقت ختم ہو گیا. اقول و قولی ہذا واستغفر اللہ لی ولکم ولسائر المسلمین.